नमस्कार भाइ बहिनीहरू, स्वागत छ कार्यक्रम बालवाटिकामा। कार्यक्रम बालवाटिकाको आजको यस श्रृंखलामा म यहाँहरूको दिदी दीक्षा उपस्थित भइसके। रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम बालवाटिकामा हामी हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूसँग कुराकानी गर्छौं। भाइ बहिनीहरूका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूसँग पनि कुराकानी गर्ने गर्छौं। आजको यस श्रृंखलामा हामी एउटा विशेष कुराकानी गर्छौं किनभने हामीसँग एकजना अतिथि हुनुहुन्छ। आज शनिबारको दिन भाइ बहिनीहरू रमाइलो गरेर बस्नुभएको होला र हामीलाई सुनेर पनि बस्नुभएको होला एकदमै फुर्सदिलो समयमा। अब आजको अतिथिको परिचयतर्फ लागू। हाम्रो आजको अतिथि हुनुहुन्छ आशिष घिमिरे, उहाँ मनोविज्ञानको क्षेत्रमा कार्यरत हुनुहुन्छ। भाइ बहिनीहरू, सर्वप्रथम हाम्रो आजको अतिथिलाई स्वागत गरौं है त। स्वागत छ सर कार्यक्रम बालवाटिकामा।
धन्यवाद।
यहाँ अब यो मनोविज्ञानको क्षेत्रमा केही समयदेखि काम गर्दै आइराख्नु भएको छ होइन? मैले यहाँको परिचय एकदमै छोटो दिएँ मनोविज्ञानको क्षेत्रमा कार्यरत भनेर, तर यहाँलाई चाहिँ योभन्दा बाहेक पनि मेरो परिचय छ है। म मेरो भाइ बहिनीहरूलाई यसरी परिचय दिन चाहन्छु मेरो आफ्नो भन्ने पनि सोचिराख्नु भएको होला। सो भाइ बहिनीहरूसँग चाहिँ आफ्नो परिचय कसरी दिन चाहनुहुन्छ?
सर्वप्रथम त्योभन्दा पनि अगाडि नमस्कार सबै भाइ बहिनीहरूलाई। मेरो नाम चाहिँ आशिष घिमिरे, म मास्टर्स साइकोलोजीमा गर्दैछु मनोविज्ञानमा, अनि मैले ब्याचलर पनि मनोविज्ञानमा गरेको हो। अब यस बीचमा चाहिँ मैले टिच फर नेपाल भन्ने फेलोसिप मार्फत ललितपुरको एउटा दुर्गम भेगमा 2 वर्ष फेलोसिप पनि गरे। सायद यति नै काफी हुन्छ होला मेरो परिचय।
ठिक छ। अब यहाँले टिच फर नेपालमा पनि काम गर्नु भएको थियो भनेपछि भाइ बहिनीहरूसँगको यहाँको सम्बन्ध एकदमै नजिकको छ होला। भाइ बहिनीहरूसँग धेरै घुलमिल भइसक्नु भएको छ। भाइ बहिनीहरूलाई बुझ्न यहाँलाई धेरै कठिन हुँदैन जस्तो लाग्छ मलाई होइन? अब हामी आज यो मनोविज्ञानकै विषयमा रहेर कुराकानी गर्छौ, भाइ बहिनीहरूको मानसिक स्वास्थ्यको विषयमा कुराकानी गर्छौ होइन? अब हामीले मानसिक स्वास्थ्य भनिरहँदा मनोविज्ञान भनिरहँदा कतिपय भाइ बहिनीहरूले नबुझ्न सक्नुहुन्छ के हो त मानसिक स्वास्थ्य। स्वास्थ्य भन्ने बित्तिकै ल हेल्थ हो भनेर अलिकति एकदमै बेसिक जेनरल आइडिया त आउँछ होला, तर भाइ बहिनीहरूले कसरी बुझ्ने मानसिक स्वास्थ्य भनेको के हो?
मानसिक स्वास्थ्य भनेको चाहिँ हाम्रो मनको स्वास्थ्य भनेर बुझिन्छ होइन? विशेष गरेर मनको स्वास्थ्य भन्नाले हाम्रो विचारको स्वास्थ्य, हाम्रो भावनाको स्वास्थ्य, हाम्रो व्यवहारको स्वास्थ्य र हाम्रो शरीरको स्वास्थ्य पनि जोडिन आउँछ। यी चारवटा कुराहरूको स्वास्थ्यलाई नै हामीले मानसिक स्वास्थ्य अथवा मनको स्वास्थ्य भनेर बुझ्न सकिन्छ।
मनको स्वास्थ्य भनेर बुझ्छौँ हामी सामान्यतया। यहाँ अहिले केमा व्यस्त हुनुहुन्छ होइन? यो मनोविज्ञानको क्षेत्रमा काम गरिरहँदा अहिले चाहिँ के काम गर्दै हुनुहुन्छ?
आजकल चाहिँ म अहिले मास्टर्स गर्दैछु होइन, साइकोलोजीमै मनोविज्ञानमै। अब त्योभन्दा बाहेक चाहिँ म खासमा हामी एउटा टिम छौँ, एउटा समूह छौँ, स्कुलको क्षेत्रमा मानसिक स्वास्थ्य प्रवर्धन गर्नुपर्छ है भन्ने हामीलाई लाग्यो। मेरो फेलोसिपको दौरानमा पनि मैले अनुभव गरेको कुराहरू हो, यो खाँचो रहेछ। अब विभिन्न समुदाय, विभिन्न ब्याकग्राउन्डबाट होइन, परिवेशबाट आएका हुन्छन् हाम्रो भाइ बहिनीहरू, प्यारेन्ट्ससँग उहाँको अभिभावकसम्म हामी नपुगे तापनि अब धेरै जस्तो समय उहाँहरूले विद्यालयमा बिताउने भएको कारणले गर्दाखेरि विद्यालय क्षेत्रमै हामीले केही गर्न पायौँ भने उहाँहरूको मानसिक स्वास्थ्य प्रवर्धन गर्न जे भनौँ न कार्यक्रम हुन्छ त्यो सञ्चालन गर्न पायौँ भने चाहिँ हामीले उहाँहरूको मानसिक स्वास्थ्य नम्बर एक जोखिम कम गर्न सक्छौँ होला, बिग्रन नदिनको लागि केही गर्न सक्छौँ होला र सामान्यतया सबैको मानसिक स्वास्थ्य प्रवर्धनको लागि काम गर्न सक्छौँ होला भन्ने हेतुले चाहिँ हाम्रो समूहले चाहिँ विद्यालयमा मानसिक स्वास्थ्य प्रवर्धन गर्नको लागि केही कार्यक्रमहरू सञ्चालनमा गरिरहेका छौँ, त्यसैको क्रममा छौँ।
खुसी लाग्यो। सामान्यतया हामी मानसिक स्वास्थ्य भन्ने बित्तिकै ठुलो मान्छेहरूको मात्रै यो प्रब्लम हुन्छ होला, यो समस्या, मानसिक समस्या चाहिँ अलिकति ठुलो मान्छेहरूको स्ट्रेस धेरै हुन्छ त्यसैले ठुला मान्छेहरूलाई मात्रै लाग्ने रोग हो भन्ने सामान्यतया हामी बुझ्छौँ जस्तो लाग्छ है। अब तपाईँहरूले यो बालबालिकाकै क्षेत्रमा रहेर मानसिक स्वास्थ्यमा चाहिँ हामीले केही काम गर्नुपर्छ भनेर एउटा इनिसिएटिभ लिनुभएको छ होइन? यहाँहरूलाई धेरै धेरै शुभकामना। आजको दिनमा चाहिँ नेपालमा विशेष गरी भाइ बहिनीहरूको क्षेत्रको कुरा गरौँ, उहाँहरूको मानसिक स्वास्थ्यलाई कति महत्वका साथ हेरिन्छ जस्तो लाग्छ? र तपाईँहरूले यो जुन प्रोजेक्ट ल्याउनु भयो होइन, विद्यालयमा चाहिँ मानसिक स्वास्थ्यको प्रवर्धन गर्ने भन्ने विषयमा, यो सोच के कारणले गर्दा आयो होइन? यो सायद नेपालमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ त्यसले गर्दाखेरि पनि यो सोच आउन सक्छ, त्यसले पनि प्रभाव पारेको हुन सक्छ होइन? सो अवस्था कस्तो छ र तपाईँहरूको यो सोच कसरी आयो?
अवस्था हेर्ने हो भने चाहिँ मानसिक स्वास्थ्य सर्वेक्षण 2020 नेपालको तथ्याङ्क हेर्ने हो भने बाल बालिकाको भएकोमा 5.2% बाल बालिका कुनै न कुनै मनको समस्याबाट गुज्रिरहेको देखाउँछ। तर 2019 युनिसेफको रिपोर्ट हेर्ने हो भने 10% बाल बालिका जीवनमा कुनै न कुनै किसिमको एङ्जाइटी डिजर चिन्ताजन्य समस्याबाट गुज्रेको देखाउँछ। त्यो त तथ्याङ्कको कुरा भयो। अब व्यक्तिगत रूपमा मैले फेलोसिपको दौरानमा के अनुभव गरेँ त भन्दाखेरि विभिन्न अब ब्याकग्राउन्डबाट आउनुहुन्छ, पृष्ठभूमिबाट आउनुहुन्छ उहाँहरू, होइन कति हिँडेर आउनुहुन्छ, अभावहरू त्यतिकै हुन्छ, हुन त कहाँ छौं भन्नेमा निर्भर गर्छ। तर पनि मलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि आफ्ना निर्णयहरू उहाँलाई आफै सही छ कि छैन भन्ने केलाउन सक्ने बनाउनु पाएदेखि चाहिँ केही हुन्थ्यो कि भन्ने मलाई लागेको थियो त्यो मेरो फेलोसिपको दौरानमा। त्यतिखेर अब केही बहिनीहरू चाहिँ अर्ली म्यारिज भयो, होइन समय 20 वर्ष तोकेको छ, अब 16-17 वर्षमा उहाँहरूले बिहे गरिदिनु भयो, नराम्रो लाग्यो कि अब हुन त समाजमा सबैलाई भनिरहेकै कुरा हो, थाहा पनि हुन्छ ती कुराहरू, पढाइ पनि हुन्छ, तर त्यसका बावजुद किन भयो त भन्ने कुराहरू सोच्दै जाँदाखेरि मलाई चाहिँ के लाग्यो भन्दाखेरि एउटा उमेर अनुसार पनि कुरा हो। अब किशोर किशोरीमा के हुन्छ त भन्दाखेरि हाम्रो निर्णय लिन सक्ने मस्तिष्कको भाग चाहिँ 20 वर्षको उमेरको हाराहारीमा मात्र पूर्ण रूपले विकसित हुन्छ, तर भावनात्मक कुराहरू अनि त्यसपछि जोखिम मोल्नको लागि हाम्रो मस्तिष्कको संरचना जे हुन्छ, संलग्न संरचना जे हुन्छ, त्यो चाहिँ अगाडि विकसित भइसक्छ। त्यो कारणले गर्दाखेरि जोखिमपूर्ण व्यवहारहरू चाहिँ धेरै देखाउनुहुन्छ, किशोर किशोरीहरूमा छिटै देखाउनुहुन्छ, त्यो पनि हो एउटा चाहिँ, अब त्यो कारणले पनि हुनसक्छ। अनि त्यही कुरोको हेर्दाखेरि चाहिँ अनि मलाई के लाग्यो भन्दाखेरि मेबी हामीले उहाँहरूलाई त्यो सल्लाह सुझाव दिइरहँदाखेरि पनि त्यसले काम नगरेर उहाँहरूलाई आफ्नो डिसिजन आफ्नो निर्णय आफैले सही हो कि गलत हो त्यो विवेकले केलाउन सक्ने बनायौँ भने चाहिँ केही गर्न सकिन्छ कि भन्ने लागेरै यो प्रोजेक्ट सुरु गरेको हौ हामीले। फेरि कस्तो छ भन्दाखेरि यो एउटा लेभलबाट मात्र गरेर हुँदैन क्या, हामीले एउटा स्कुलमा एकजना मनोविश्लेषक मनोविद राख्यौँ भने चाहिँ के मात्र हुन्छ त भन्दाखेरि पहिलो कुरो त्यहाँ समस्यामा हुनुभएको जो जो बालबालिका हुनुहुन्छ उहाँहरूसम्म सीमित भयो त्यो सेवा। तर हामीलाई के लाग्यो त भन्दाखेरि हामीले शिक्षकहरूलाई पनि मानसिक स्वास्थ्यको बारेमा हामीले तालिम दिनु पर्यो, है यो भनेको के हो, के कक्षामा गर्दाखेरि चाहिँ बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्धन हुन्छ, के गर्यौँ भने चाहिँ यदि जोखिममा हुनुहुन्छ भने उहाँहरूको स्थिति बिग्रिँदैन। सो यति कुराहरू हामीले बुझ्यौँ र व्यवहारमा ल्यायौँ भने चाहिँ यो कुरा चाहिँ सेकेन्ड लेभलबाट पनि दोस्रो पक्षबाट पनि एड्रेस हुन्छ जस्तो लाग्यो। अनि तेस्रो कुरो चाहिँ के हो भन्दाखेरि शिक्षकले चाहँदा चाहँदै पनि मनोविदले चाहँदा चाहँदै पनि विद्यालयको वातावरण राम्रो भइदिएन भने मेबी भाइ बहिनीहरू फेरि जोखिममा पर्न सक्नुहुन्छ होला। हो त्यो भएको कारणले गर्दाखेरि स्कुलको स्टाफलाई पनि यो तालिम दिनुपर्छ भन्ने हामीले लाग्यो। सो हामीले तिनवटा लेभलबाट एकैचोटि हामीले इन्टरभ्यु गऱ्यौँ भने चाहिँ काम गऱ्यौँ भने चाहिँ बालबालिकाको मानसिक स्वास्थ्य प्रवर्धन गर्न सकिन्छ प्रभावकारी रूपले भन्ने लागेर चाहिँ हामीले सुरु गरेका हौँ। यो
जस्तो यहाँले भन्नुभयो भाइ बहिनीहरूको धेरै जस्तो समय स्कुलमा बितिरहेको हुन्छ, स्कुलबाट धेरै कुरा सिकिराख्नु भएको हुन्छ, होइन सर्वप्रथम चाहिँ भाइ बहिनीहरूको मानसिक स्वास्थ्य चाहिँ स्कुलले कसरी मोल्ड गरिरहेको हुन्छ जस्तो लाग्छ यहाँलाई?
पहिलो कुरो त अब स्कुल भनेको पढाइको लागि मात्र हुने क्षेत्र होइन, है स्कुलमा हामी अब साथीभाइसँग बालबालिकाहरू होइन उहाँहरू खेल्नुहुन्छ पढ्नुहुन्छ, है त्यो क्षेत्र भनेको हाम्रो सम्बन्ध कसरी विस्तार गर्ने त्यो पनि सिप सिक्ने एउटा क्षेत्र हो, त्यसै गरी समस्याको समाधानहरू कसरी गर्न सकिन्छ भन्ने सिप सिक्ने ठाउँ पनि हो, त्यसै गरी आफ्नो क्षमता जाँच गर्ने एउटा क्षेत्र ठाउँ पनि हो, त्यस्तै गरी क्रिटिकल थिङ्किङ भन्छ नि समालोचक सोचाइ विकास गर्ने ठाउँ पनि हो। अब यो सबै जीवनमा एकदमै आवश्यक हुने सिपहरू विकास गर्ने ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ अब नम्बर एक कक्षा कोठामा कस्तो वातावरण हुन्छ, शिक्षकले कसरी व्यवहार गर्नुहुन्छ, के कुरो कसरी पढाइँदैछ, त्यसपछि एज अ होल होइन एउटा विस्तृत रूपमा स्कुलको वातावरण कस्तो छ, विद्यार्थीप्रतिको वातावरण कस्तो छ, यी विभिन्न कुराहरूले नै बालबालिकाहरूको चाहिँ मानसिक स्वास्थ्यलाई कुनै न कुनै रूपमा प्रभाव पारिरहेको हुन्छ।
भाइ बहिनीहरूको मानसिक स्वास्थ्य राम्रो हुनका लागि चाहिँ स्कुलको के भूमिका रहन्छ जस्तो लाग्छ यहाँलाई?
स्कुलको पहिलो भूमिका अब हामीले उहाँलाई सम्मानपूर्वक सुनिदिने त्यो एउटा व्यवहार गर्न सक्यौँ भने, अर्को कुरा चाहिँ हाम्रो निर्देशनहरू चाहिँ धेरै सल्लाहमूलक हुन्छन् सुझावमूलक हुन्छन्, होइन यसो गर उसो गर भन्ने, त्योभन्दा राम्रो त्यो निर्णयहरूमा आइपुग्नलाई उहाँलाई सहयोग गरिदिँदाखेरि राम्रो हुन्छ। अर्को कुरो उहाँलाई स्नेह चाहिन्छ, त्यसको वातावरण हुनु पर्यो होइन. अर्को कुरो क्लासको जुन पाठहरू हुन्छ नि त्यसलाई सकेसम्म विभिन्न माध्यमबाट हामीले बालबालिकालाई चाहिँ डेलिभर गर्नुपर्ने हुन्छ, उहाँहरूमा पुर्याउनु पर्ने हुन्छ. लेक्चर मात्र नभएर अडियो भिजुअल पनि हुनसक्छ, केही हातले गर्ने कामहरू हुनसक्छ, होइन छोएर गर्नुपर्ने कामहरू हुनसक्छ. सो हाम्रो सम्पूर्ण सेन्स अर्गन्सहरू प्रयोग जे माध्यमबाट हुन्छ त्यो माध्यमबाट हामीले पाठहरू डेलिभर गर्न सक्यौँ भने चाहिँ उहाँहरूलाई हेल्पफुल हुन्छ, सहयोगी हुन्छ. त्यस्तै गरी हामीले उहाँहरूको मानसिक स्वास्थ्य प्रवर्धनको लागि अब क्लासमा पनिसमेन्टहरू चाहिँ दिनुभयो होइन, फिजिकल पनिसमेन्टहरू चाहिँ हामीले दिँदै दिनुभयो होइन, होइन त्यसले कहिलेकाहीँ नराम्रो प्रभाव पार्छ होइन उहाँहरूमा, एक किसिमको आफैमाथि म त खतम रहेछु, केही पनि गर्न नसक्ने रहेछु भन्ने त्यो कुण्ठा कहिलेकाहीँ ट्रमा पनि आघात पनि पुर्याउँछ. सो यी कुराहरू भयो. हामीले उहाँहरूको मानसिक स्वास्थ्य प्रवर्धन गर्नको लागि चाहिँ फिजिकल एक्टिभिटी र आर्टहरू एकदम सकेसम्म प्रयोग गर्नुपर्ने हुन्छ. आर्टहरू रचनात्मक क्रियाकलापहरू हामीले गरायौँ भने चाहिँ के हुन्छ भन्दाखेरि तिनमा प्रतीकात्मक रूपले हाम्रो भावनाहरू व्यक्त हुन्छ क्या, सो हाम्रा कथाहरू व्यक्त हुने त्यो अवसर पनि हुन्छ. त्यो कारणले गर्दाखेरि बालबालिकालाई नै एक किसिमको तनाव कम गराउन सहयोग गर्छ क्या. सो विभिन्न अभ्यासमध्ये यी केही अभ्यासहरू हुन् जुन प्रयोग गरेर चाहिँ हामीले मानसिक स्वास्थ्य प्रवर्धन गर्न सक्छौँ स्कुलमा.
हामीले भर्खरै भाइ बहिनीहरूको मानसिक स्वास्थ्य राम्रो हुनका लागि विद्यालयको के भूमिका रहन्छ भन्ने विषयमा जानकारी पायौं. यदि कुनै पनि कुरामा राम्रो पक्ष छ भने त्यसमा नराम्रो पक्ष पनि अवश्य देखिन्छ. अब भाइ बहिनीहरूको मानसिक स्वास्थ्य जोखिममा छ अथवा मानसिक रूपमा समस्या छ भनेर पहिचान कसरी गर्ने विद्यालयले?
अब यसमा पहिला त्यो भन्नुभन्दा अगाडि म के भन्छु भन्दाखेरि अब केही लक्षणहरू छन् तर त्यो लक्षण एउटा अथवा दुईटा मात्रको भरमा हामीले समस्या भएको हो भनेर चाहिँ भनिहाल्न मिल्दैन. क्राइटेरियाहरू हुन्छ, विभिन्न पक्षहरू हुन्छ, विभिन्न पक्षहरू हेरेर मात्र कसैलाई मानसिक समस्या अथवा व्यवहारिक समस्या होइन मनको समस्या भएको हो भनेर भन्न मिल्छ. तर कतिखेर चाहिँ हामी कुनै बालबालिका जोखिममा रहेछ अथवा हुनसक्छ भनेर बुझ्नुपर्छ भने जस्तो एउटा चाहिँ एकदम एकलकाटै व्यवहार हुन्छ नि है, अरूसँग साथीभाइहरूसँग दौतरीसँग त्यति घुलमिल नभइहाल्ने होइन, एक्लै आफ्नै धुनमा भइरहने, त्यो एउटा लक्षण हुनसक्छ. त्यस्तै गरी बालबालिकाको अब सुत्नमा समस्या हुनसक्छ अथवा खानपिनमा पनि चेन्ज भएको केही परिवर्तन भएको हुनसक्छ. अब स्कुल नआउने पनि हुनसक्छ कतिपय बालबालिकाहरू, उहाँहरूमा समस्याको कारणले गर्दाखेरि स्कुलमा नआइदिने पनि हुनसक्छ. सो स्कुल जान नमान्ने त्यसलाई हामीले एउटा भनौँ न जोखिमको रूपमा हेर्न सक्छौँ के भएको छ हो कि होइन भनेर हामीले बुझ्नुपर्ने हुन्छ त्यो बेलामा. अर्को कुरो भनेको चाहिँ केही व्यवहारिक लक्षणहरू पनि देखिन्छ, जस्तो एकदम छुकछुक गरिरहने हुन्छ होइन, एकदमै केही चाहिँ उमेर अनुसारको स्वाभाविक हो छुकछुकेपन, तर अत्यधिक छुकछुकेपन हुन्छ केही बालबालिकाहरूमा. त्यो कारणले गर्दाखेरि त्यसलाई पनि हामीले व्यवहारिक समस्याको, उहाँहरूको व्यवहारको समस्याको रूपमा हेर्न सक्छौँ. अनि त्यसपछिको कुरा भनेको चाहिँ भनेको नटेर्ने पनि एक किसिमको अथोरिटीहरू होइन, आफूभन्दा ठुला बडाले भनेको नमान्ने, त्यो पनि एउटा लक्षण हुनसक्छ, त्यो मान्दै नमान्ने होइन. केही चाहिँ फेरि अब तपाईँको किशोर किशोरीको उमेरमा आइसकेपछि चाहिँ त्यो अथोरिटीहरूलाई च्यालेन्ज चुनौती गर्न खोज्ने त्यो स्वाभाविक हो फेरि है. त्यही भएर अब हरेक नटेरेको कुरालाई चाहिँ त्यो समस्याको रूपमै हामीले अर्थ लगाउनु चाहिँ हुँदैन होइन. र एउटा एकदमै साझा लक्षण भनेको चाहिँ चिडचिडापन होइन, झर्को मान्ने, रिसाइहाल्ने है. सो यी लक्षणहरू चाहिँ देखिँदाखेरि चाहिँ हामी अलिकति सजग हुनुपर्छ होला.
हामीले सामान्यतया भाइ बहिनीहरूमा देखिने जति पनि व्यवहारहरू छन् ती व्यवहार यदि एक्सट्रिम लेभलमा गए भने चाहिँ समस्या भयो कि भनेर हामीले आशंका गर्नुपर्छ होइन. कहिलेकाहीँ जस्तो अब हुन्छ नि यहाँले भन्नुभयो अलिकति चकचके हुने होइन, अलिकति चिडचिडाहट महसुस गर्ने, यो त सामान्यतया हामीलाई भइ पनि रह हुन्छ. तर यदि अलिकति एक्सट्रिम लेभलमा भयो भने अलिकति हामीले क्वेसन गर्ने कि हामीले डक्टरहरूलाई देखाउने कि सुझाव सल्लाह लिने कि भन्ने कुरामा चाहिँ हामीले होस पुर्याउन आवश्यक.
हजुर, एक दुईवटा घटनाले मात्र चाहिँ एक दुईचोटि मात्र भयो भने चाहिँ हामीले आत्तिहाल्नु चाहिँ पर्दैन. तर त्यो धेरै लामो समयसम्म भइरह्यो, एक दुई हप्तासम्म भइरह्यो भने चाहिँ हामीले अलिकति जागरुक बच्चापछिलाई सोध्ने, अझै अब हामीलाई अप्ठ्यारो जस्तो लाग्यो, केही चाहिँ छ भन्ने हामीलाई भनौँ न जोखिम जस्तो लाग्यो भने हामीले साइकोलोजिस्टकोमा जाने त्यो गर्न सकिन्छ.
हामीले यो भाइ बहिनीहरूको मानसिक स्वास्थ्यको कुरा गरिरहँदा चाहिँ स्कुलमा विशेष गरी भाइ बहिनीहरू एउटै किसिमको, एउटै सोचाइको, एउटै व्यवहारको हुनु हुँदैन, सबैजना फरक 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 बानी व्यवहारको हुनुहुन्छ. र स्कुलमा चाहिँ एउटा कक्षाको मात्रै कुरा गर्ने हो भने कम्तीमा पनि 45-40 विद्यार्थीहरू हुनुहुन्छ, त्यति विद्यार्थीमा सबैको बानी व्यवहार फरक हुन्छ होइन. तर हाम्रो शिक्षक भनेको एकजना मात्रै हुनुहुन्छ, त्यस्तो समयमा चाहिँ शिक्षकले भाइ बहिनीहरूलाई कस्तो खालको वातावरण दिने, जस्तो एउटा भाइ बहिनीहरूलाई अप्रोच गर्ने तरिका र अर्को भाइ बहिनीलाई अप्रोच गर्ने तरिका फरक हुन सक्छ, एउटालाई राम्रो लाग्ने तरिका अर्कोलाई नराम्रो लाग्न सक्छ, होइन? यस्तो बेलामा चाहिँ कसरी ब्यालेन्स गर्न सकिन्छ जस्तो लाग्छ यहाँलाई?
अब यस्तो कुरोमा चाहिँ अब पहिलो कुरो चाहिँ हामीले जहिले पनि हाम्रो भाइ बहिनीहरूलाई केही त्यस्तो जोखिम देख्यौँ भने के भएको छ त भनेर छुट्टै सोध्न सकियो। दोस्रो कुरो चाहिँ के गर्न सकियो भन्दाखेरि हामीले सबैलाई उपयुक्त हुने किसिमले अप्रोच गर्न सकियो। अब कहिलेकाहीँ चाहिँ सबैको अगाडि उहाँहरूलाई किन यस्तो गरेको, होइन, असामान्य व्यवहार किन देखाएको भनेर सोद्धाखेरि अप्ठ्यारो हुनसक्छ। सो त्यस्तो बेलामा चाहिँ हामीले उहाँहरूलाई छुट्टै सोध्न सकियो। अब अर्को के गर्न सकियो त भन्दाखेरि, अघि मैले भनिहालेँ, उहाँहरूलाई व्यक्त हुन आफ्नो व्यक्तिगत रूपमा विभिन्न अभिव्यक्ति मार्फत आफ्नो मनका कुराहरू व्यक्त गर्ने ठाउँ भइदियो भने त्यो सबैलाई एप्लाई हुन सक्यो, सबैलाई त्यो काम गर्न सक्यो। अब अर्को कुरो चाहिँ त्योभन्दा बाहेकको कुरो चाहिँ अब कतिपय केसमा हाम्रो लेभलबाट, होइन, हाम्रो हैसियतबाट सकिएन भने चाहिँ हामीले अभिभावकसँग कुरा पनि गर्न सकियो, त्यो पनि भयो। अब त्यतिले पनि भएन भने हामीले हाम्रो स्कुलको प्राध्यापक हुनुहुन्छ भने उहाँसँग कुरा गर्न सकियो, होइन, स्कुलमा काउन्सिलर हुनुहुन्छ, मनोविश्लेषक हुनुहुन्छ भने उहाँसँग पनि कुरा गर्न सकियो। कुरो चाहिँ के हो त भन्दाखेरि त्यस्तो व्यवहार अप्नाउनु पर्यो जुन अप्नाइसकेपछि सबै बालबालिकाको सामान्य हिसाबमा मानसिक स्वास्थ्य प्रवर्धन हुन्छ। त्योभन्दा बाहेक जोखिमका विद्यार्थीहरूलाई चाहिँ हामीले पहिचान गरेर माथि अब मनोविद हुनुहुन्छ भने उहाँसँग कुरा गर्यो अथवा प्राध्यापकसँग कुरा गर्यो अथवा अभिभावकसँग कुरा गर्यो। सो सामान्य एउटा इन्डिभिजुअल लेभलबाट, व्यक्तिगत निजी लेभलबाट हामीले माथि माथिसम्म जान सकियो, त्यो हिसाबले जान सकियो।
कार्यक्रमको समय एकदमै छोटो छ, हामीले स्कुलको चाहिँ कस्तो भूमिका रहन्छ भाइ बहिनीहरूको मानसिक स्वास्थ्य राम्रो हुनको लागि भन्ने एस्पेक्टबाट मात्रै कुराकानी गर्यौँ। आउँदो दिनमा हामी अरू एस्पेक्टहरू पनि कुरा गर्नेछौँ, किन भन्दाखेरि स्कुलको मात्रै भूमिका रहँदैन, यसमा घर परिवारको भूमिका रहन्छ, भाइ बहिनीहरू आफैको भूमिका रहन्छ, होइन, सँगसँगै समाजको पनि भूमिका रहन्छ। आउँदो दिनमा हामी बाँकी कुरा गर्नेछौँ। अब आज हामी कार्यक्रमबाट छुटिनु पर्ने बेला भएको छ। छुटिनु अघि चाहिँ हाम्रो कार्यक्रम सुनेर बस्नुभएका भाइ बहिनीहरू, अभिभावकहरू, शिक्षक शिक्षिकाहरू पनि सुनेर बस्नु भएको छ होला, अन्त्यमा के भन्न चाहनुहुन्छ?
अब अन्त्यमा मैले भन्ने कुरो भनेको चाहिँ हामीले बालबालिकालाई स्नेह दिउँ, माया दिउँ, प्रेम दिउँ, नियमहरू हामीले उहाँहरूलाई सिकाउनुपर्छ, है, उहाँहरूलाई नियमहरू चाहिँ सिकाउनुपर्छ, समाजमा अरूसँग घुलमिल हुन पनि सिकाउनुपर्छ। नियमहरू भनेको हामी सबैलाई बाँध्ने कुराहरू हो। अब त्यो नियमै थाहा भएन भने समाजमा मिलेर काम गर्नलाई गाह्रो हुनसक्छ। नियम सिकाउँ तर त्यो पछाडिको कारण पनि भनिदिउँ हामीले, है, किन चाहिँ यो महत्त्वपूर्ण छ, किन यो अपनाइएन अथवा पालना गरिएन भने चाहिँ नतिजा के हुनसक्छ भन्ने कुराहरूलाई पनि हामीले उहाँलाई सिकाइरहनु आवश्यक छ। अर्को कुरो चाहिँ हामीले बालबालिकालाई चाहिँ आफ्नो निर्णयहरू थुपर्नु हुँदैन, उहाँहरूलाई आफ्नै निर्णय लिनलाई हामीले हौसला दिनुपर्ने हुन्छ। अनि अर्को कुरो चाहिँ फिजिकल पनिसमेन्ट हामीले दिनु भएन, होइन, शारीरिक दण्ड सजायहरू हामीले दिँदै दिनु भएन। अनि सकेसम्म उहाँहरूले गरेको सही राम्रो पक्षहरू हामीले देखिदिनुपर्छ, उहाँलाई प्रशंसा गरिदिनुपर्छ। प्रशंसा गऱ्यौँ भने म पनि केही कुरा राम्रोको लायक रहेछु भन्ने उहाँहरूलाई त्यो भावना पलाउँदै जान्छ। हामीले जहिले उहाँहरूलाई यो कुराको कमी रहेछ, यो कुरा पुगेन मात्रै देखिदिउँ भने चाहिँ उहाँहरूलाई म त यस्तै रहेछु, म त नकारात्मक कुराहरूले मात्र भरिएको रहेछु भन्ने लाग्दछ, है। अब बालबालिका, अब हाम्रो बालबालिका भाइ बहिनीहरूले पनि केही अप्ठ्यारो भयो भने चाहिँ आफूलाई जो व्यक्ति जोमा विश्वास लाग्छ, जो नजिकको हुनुहुन्छ, उहाँलाई आफ्नो समस्या भन्नुपर्ने हुन्छ। अब सबै शब्दमा उहाँहरूलाई भन्नु नआउन पनि सक्छ, त्यो कारणले गर्दाखेरि शिक्षक शिक्षिकाहरू पनि अलिकति चनाखो भइदिनुपर्छ, यति नै कुरा म भन्न चाहन्छु।
धन्यवाद आशिषजी।
हजुर, धन्यवाद।
भाइ बहिनीहरू, आजको यस श्रृङ्खलामा हामीसँग मनोविज्ञानको क्षेत्रमा कार्यरत आशिष घिमिरेजी हुनुहुन्थ्यो। उहाँसँग हामीले भाइ बहिनीहरूको मनको स्वास्थ्य, यानि कि मानसिक स्वास्थ्यको विषयमा कुराकानी गर्यौं। अब हामी कार्यक्रमबाट छुटिन्छौं। कार्यक्रमबाट छुटिनु अघि यस कार्यक्रमका संयोजक दाजु पूर्ण चन्द्र घिमिरे र प्रविधिमा साथ दिनुहुने दिदी राधिका ओझालाई पनि धेरै धेरै धन्यवाद दिँदै म यहाँहरूको कार्यक्रम सञ्चालिका दिदी दीक्षा पनि बिदा हुन चाहन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त। Bye-bye.